नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंकले दिने ऋणमा कडाई, दुर्गम ठाउँमा शाखा खोल्ने बैंकले निर्व्याजी सापटी पाउने।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले झण्डै 2,07,000 गुनासा टुङ्ग्यायो, अब आउने गुनासाको सम्बोधनको जिम्मा स्थानीय तहलाई।
नारायणघाट मुगलिन सड़कमा आजदेखि रातिको समयमा गाड़ी चलाउन रोक, दुर्घटनाको जोखिम कम गर्ने उद्देश्य।
विश्व सम्पदा सूचीमा नयाँ सम्पदा स्थल थपिए, भारतको अहमदाबाद शहर पनि विश्व सम्पदा सूचीमा सूचीकृत।
र 23 वर्ष को एशिया कप छनौट र बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषि तर्फ आईएसई एजी, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन,
फोन नम्बर 056-572-417, 524-161, 524-986,
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेसनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ,
फोन नम्बर 01-4278-342 42-78-965।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले आफूले तोकेका प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरूले अनिवार्य रूपमा 25% कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि वाणिज्य बैंकहरूले यस्ता उत्पादनमूलक क्षेत्रमा 20% मात्र लगानी गरे हुने थियो। नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरूले आउँदो वर्षसम्म कृषि क्षेत्रमा 10%, जलविद्युतमा 5%, पर्यटन क्षेत्रमा 5% र अन्य प्राथमिकता प्राप्त क्षेत्रमा 5 गरी न्यूनतम 25% कर्जा लगानी गर्नुपर्नेछ। यी उत्पादनमूलक क्षेत्रमा विकास बैंकले 15% तथा वित्त कम्पनीले 10% कर्जा विस्तार गर्नुपर्ने पुरानो व्यवस्थालाई कायम गरिएको छ। अहिलेसम्म खाता नभएका गाउँपालिकाका नागरिकको खाता खोलेमा प्रति 2500 खाता बराबर 1 करोड़ रूपियाँ निर्व्याजी सापटी सम्बन्धित बैंकलाई प्रदान गरिने घोषणा पनि गवर्नर चिरञ्जीवी नेपालले गर्नुभयो। यस्तै भोजपुर, ओखलढुङ्गा, मनाङ, रूकुम, सल्यान, जुम्ला, मुगु, हुम्ला, कालीकोट, डोल्पा, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलामा सदरमुकामभन्दा बाहिरका ठाउँमा शाखा खोल्ने बैंकले पनि राष्ट्र बैंकबाट निर्व्याजी सापटी पाउनेछन्। बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा आफ्नो प्राथमिक पूँजीको 40% मात्र ऋण दिन पाउनेछन् र त्यो ऋण शेयरको मूल्यको 50% मात्र हुनेछ। यस्तै बैंकहरूले काठमाण्डुको घर जग्गा मूल्याङ्कनको 40% मात्र कर्जा दिन पाउने भएका छन्। काठमाण्डु उपत्यका बाहिरका जिल्लामा भने घर जग्गा मूल्याङ्कनको 50% ऋण पाइनेछ। एकजना व्यक्तिलाई 1.5 करोड़ रूपियाँ भन्दा बढ़ी घर जग्गा कर्जा दिन पाइने छैन। यस्तै विद्युतीय गाड़ी किन्न चाहनेले बैंकबाट 80% ऋण पाउनेछन्। पेट्रोलियम पदार्थबाट चल्ने गाड़ी किन्नेले भने अब 65% ऋण पाउनेछन्। मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर नेपालले यो आर्थिक वर्षमा 112 बैंक तथा वित्तीय संस्था खारेज भएको जानकारी दिनुभयो। अर्को संस्थामा गाभिएर तथा बेचिएर यी वित्तीय संस्था खारेजीमा परेका हुन्। उहाँले चुक्ता पुँजी 8 अर्ब नपुर्याउने वाणिज्य बैंकहरूलाई कार्यवाही गर्ने पनि बताउनुभयो। आगामी आर्थिक वर्षका लागि प्रक्षेपण गरेको 7.2% आर्थिक वृद्धिदर हासिल सहयोग पुग्ने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको उहाँले बताउनुभयो। यस्तै ग्राहकले आफ्नो खाता नभएको जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ।
स्थानीय तहले आगामी आर्थिक वर्ष 2074-75 का बजेट प्रस्तुत गर्ने कार्य शुरू भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुसार केही स्थानीय तहले आज नै आफ्नो नगर वा गाउँसभामा बजेट पेश गरेका छन्। गाउँ र नगरसभामा पेश भएको बजेट असार मसान्तसम्म पास गराइसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। कानून नभई निर्देशिका मार्फत आजसम्ममा बजेट ल्याउनु भनेकोले प्राविधिक कठिनाईका कारण केही स्थानीय तहले 1-2 दिनपछि पनि सार्वजनिक गर्न सक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो। व्यवस्थापिका संसदमा अर्थमन्त्रीले बजेट पेश गरे जस्तै स्थानीय तहका प्रमुखले वर्षभरि हुने आय व्ययको विवरणसँगै चालू खर्च, पूँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व संकलन तथा सरकारले दिने आमदानीका स्रोत सहितको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प अति प्रभावित 14 जिल्लाबाट केन्द्रमा दर्ता भएका सबै गुनासो फर्सेआउट गरेको छ। केन्द्रमा दर्ता भएका झण्डै 2,08,000 गुनासा फर्सेआउट गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले अहिलेसम्म सम्बोधन गरेका गुनासा मध्येबाट 35,000 घरदूरी लाभग्राही सूचीमा थपिएका छन्। झण्डै 46,000 छूट सर्वेक्षण तथा 76,000 घरदूरीको स्थलगत निरीक्षणका लागि निर्णय भएको छ। फर्सेआउट हुन बाँकी 32,000 गुनासोलाई आज बसेको प्राधिकरणको कार्यकारी समिति को बैठकले एकैसाथ टुंग्याएपछि सबै गुनासा सकिएका हुन्। छूट भएका घरदूरीको सर्वेक्षणका लागि दोलखा र नुवाकोटमा इन्जिनियरको टोली परिचालन भइसकेको छ भने अरू बाँकी जिल्लामा पनि टोली परिचालन गर्ने तयारी छ। त्यसै गरी 15,500 घरदूरीको स्थलगत निरीक्षण गर्ने निर्णय भएको प्रवक्ता यमलाल भूषालले जानकारी दिनुभयो। केन्द्रमा आएका गुनासो आसकिएसँगै अब स्थानीय तहबाटै गुनासो सम्बोधन हुनेछ। यसका लागि प्राधिकरणले गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरी स्थानीय तहमा पत्राचार गरिसकेको छ।
निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टीलाई नयाँ चुनाव चिन्ह दिन नसकिने स्पष्ट पारेको छ। चुनाव घोषणा भइसकेर 2 चरणको चुनाव समेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिन्ह लिएर चुनावमा जान सम्भव नभएको आयोगले स्पष्ट पारेको छ। स्थानीय तहको चुनावको मिति घोषणा हुँदा दर्ता भई चुनाव चिन्ह पाएका दलले मात्र दलीय चुनाव चिन्ह पाउने कानूनी व्यवस्था रहेको छ। संविधान अनुसार चुनाव प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐनका आधारमा दलीय निर्वाचन चिन्ह प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। नयाँ पार्टीका रूपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपालले अब असोज 2 गते हुने 3रो चरणको स्थानीय तहको चुनावमा पुरानै निर्वाचन चिन्हबाट चुनाव लड्नुपर्नेछ। 6 मधेस केन्द्रित दल एकीकरण भएर राजपा गठन हुनु पहिले राष्ट्रिय दलका रूपमा मान्यता पाएका 6 दलमध्ये कुनै 1 दलको चुनाव चिन्ह लिएर उसले चुनावमा भाग लिन सक्ने आयोगले स्पष्ट पारेको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। मेयरमा नेकपा एमालेका जीवनराज थापा र उपमेयरमा एमालेकै शारदा शर्मा विजयी हुनुभएको हो। यो सँगै दोस्रो चरणमा चुनाव भएका 334 स्थानीय तहमध्ये एमाले 149 स्थानमा प्रमुख जितेको छ।
संघीय समाजवादी फोरमले अहिले संसदमा रहेको संविधान संशोधन विधेयकमा परिमार्जन गरी संविधान संशोधन गर्नुपर्ने माग गरेको छ। आज केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पदाधिकारीको बैठकले परिमार्जन सहित संविधान संशोधनको माग गरेको हो। स्थानीय तहको चुनावमा सहभागिताको प्रयोजनका लागि संसदमा पेश गरिएको संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याको समाधान नहुने हुँदा समस्याको समाधान हुने गरी संविधान संशोधनको माग गरिएको विज्ञप्तिमा उल्लेख छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो मार्श्याम, लाहोरबाट फर्केको, स्वागत छ है गाउँमा। अनि एचआईभी परीक्षण चाहिँ गरिहाल्नु नि आज। आज भोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्।
ए हो र बल्छी, उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु।
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागू पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला। यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस्। आफू बचाऊ, आफ्नो परिवार र अरूलाई पनि बचाऊ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल।
भर्ना खुल्यो,
सिटी भिटीबाट सम्बन्धन प्राप्त बिपी स्मृति अस्पतालद्वारा सञ्चालित दक्ष तथा अनुभवी शिक्षक शिक्षिका एवं चिकित्सकहरूद्वारा अध्यापन गराइने आफ्नै सुविधा सम्पन्न 100 शैयाको अस्पताल भएको एस बिपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा पिसिएल नर्सिङ तथा 3 वर्ष एचए कोर्समा भर्ना खुल्यो।
फारम भर्ने अन्तिम मिति यही असार 27 गते, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क बिपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर, थापासी वसुन्धारा काठमाडौँ। फोन नम्बर 01-4350-8007-4355-456।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415 मा।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंकले दिने ऋणमा कडाई, दुर्गम ठाउँमा शाखा खोल्ने बैंकले निर्व्याजी सापटी पाउने, राष्ट्रिय पुननिर्माण प्राधिकरणले झण्डै 2,07,000 गुनासा टुंग्यायो लगायतका खबर प्रस्तुत
गर्यौं। सल्यानमा बस दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 28 जना घाइते भएका छन्। दाङबाट रुकुमका लागि छुटेको 4X5754 नम्बरको बस सल्यानको त्रिवेणी 5 सल्ले खोला नजिकै दुर्घटना हुँदा सल्यान छत्रेश्वरी गाउँपालिकाका रातो खड्का र रुकुम बुरू बस्ने मनबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ। अर्को गाड़ीलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
काठमाडौँ र पोखरालाई अरू ठाउँसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको नारायणघाट मुगलिन सड़कमा अहिले जोखिम बढ़दै गएको छ। दैनिक 8,000 भन्दा बढ़ी गाड़ी गुड्ने सड़क घण्टौं जाम हुँदा जनजीवन प्रभावित हुँदै आएको छ। नारायणगढ़देखि मुङलिनसम्मको 36 किलोमिटर सड़कमा 29 ठाउँमा पहिरोको जोखिम छ। पहिरोको जोखिम बढ़ेपछि रातको समयमा बन्द गरिएको र दिउँसोको समयमा बाट सड़क खुला गरिने भएको छ। चितुवनबाट सहकर्मी राधेश्याम खतिवड़ाको रिपोर्ट।
लाइफलाइनको रूपमा रहेको नारायणघाट मुगलिन सड़क खण्डमा यस वर्ष असार लागेपछि दिनौं जसो पहिरो खस्ने गरेको छ। पहिरोका कारण बन्द यातायात खुल्न 34 घण्टासम्म समय लागेको छ। पहिरोमा परेर 3 प्रहरी सहित 6 ज्यान गइसकेको छ। 1 प्रहरी अझै बेपत्ता छन्। 29 ठाउँ पहिरोको जोखिम रहेको आयोजनाका इन्जिनियर पुष्कर रेग्मी बताउनुहुन्छ।
हाम्रो भूगर्भ विद्ले हाम्रो कन्सल्टेन्टको एक्सपर्टले आएर हेर्दाखेरि 29 ठाउँमा चाहिँ जोखिम छ भनेर उहाँले रिपोर्ट दिनुभएको छ। त्यो 29 ठाउँमा चाहिँ ठेकदारलाई विशेष सावधानी अपनाउन र अहिले वर्षातको बेलामा आएको पहिरोहरू पन्छाउन र साइनबोर्डहरू राख्न, ट्राफिक साइनहरू राख्न, फ्ल्यागम्यानहरू राख्न, पहिरो गइरहेको बेलामा गाडीहरूलाई तुरुन्तै सेफ ठाउँमा सुरक्षित ठाउँमा रोकेर अगाडि बढ्न नदिनको लागि हामीले सुझाव दिएका छौँ।
हिउँदमा धुलो र वर्षामा हिलो र पहिरोका कारण घण्टौं गाडी जाम हुने गरेको छ। जामका कारण यात्रुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। एकातिर सड़क विस्तारको काम समयमा नसकिनु, अर्कोतिर ठूला पहिरो दिनौं जसो सड़कमा झर्नुले यात्रुहरू डरै डरमा यात्रा गर्न बाध्य भइरहेका छन्। समस्या बढ्दै गएपछि दिउँसोको समयमा खुला र रातको समयमा बन्द गरी सड़क यात्रालाई सहज बनाउन चितवनका सर्वपक्षीय भेलाले गरेको निर्णय सार्वजनिक गर्दै हुनुहुन्छ प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट।
विशेष गरेर यो काली खोला 4 किलोदेखि मुगलिनसम्मको चाहिँ सड़क खण्ड असाध्य चाहिँ पहिरोको जोखिम भएको क्षेत्र भएको हुनाले रातिको समय यातायात बन्द गर्ने, मुगलिनबाट यता आउने सन्दर्भमा बेलुकी 7 बजेदेखि बिहान 4 बजेसम्म, मुगलिनतर्फ जाने सन्दर्भमा दासढुङ्गादेखि बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म यातायात बन्द गर्ने।
सड़क विस्तारको लागि तोकिएको समयभन्दा 2 महिना बढी समय बितिसक्दा समेत आधा मात्र काम सकिएको छ। रातको समयमा बन्द गर्दा काम अझै ढिलो हुने निर्माण कम्पनीका प्रतिनिधिहरू बताउँछन्।
यात्रुवर्ग छ, सर्वसाधारणको जीव ज्यानको सुरक्षा सबभन्दा ठूलो कुरो हो। अब अहिलेलाई चाहिँ निर्माणको लागि चाहिँ यो 3 महिना बर्खा अवधिमा राति काम गर्न सकिँदैन।
राति बन्द गरेर दिउँसो खुल्ला गर्दा यातायात व्यवस्थापन सहज रूपमा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सक्रिय भएर लागेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्त:
नारायणगढ़ मुगलिङ सड़क खण्डको रातको सवारी रोकेको कारणले अब दिनमा पहिरो नै झर्दैन, अप्ठ्यारो नै हुँदैन भन्ने चाहिँ छैन। त्यस कारणले भरसक त वैकल्पिक रोड बाटोकै प्रयोग गरेर अन्यत्र बाटो गइदिने राम्रो हुन्छ र यही बाटोबाट जानुपर्ने भयो भने पनि असाध्यै सचेत सतर्क भएर जानुपर्नेछ। एउटा चालकले अर्को चालक बीचमा चाहिँ कम्तीमा 20 मिटरको ग्याप राखेर ब्रेकिङ डिस्टेन्स राखेर हिँडिदिनु होला र कसैले पनि ओभरट्याक नगरिदिनु होला। ओभरट्याक नगरिकन सिधै हिँडियो भने बाटोमा खाल्टाखुल्टी मात्रा कम भयो भने कम्तीमा 2 घण्टामा जुगेडीदेखि नारायणगढ मुगलिङसम्म पुगिने अवस्था छ, मुगलिङदेखि नारायणगढसम्म आउने 2 घण्टामै आउन सकिने अवस्था छ। कसैले ओभरट्याक गरिदिनु भयो भने 7-8 घण्टा पनि जाममा बस्नुपर्ने हुन्छ। त्यस कारणले ओभरट्याक नगरिदिनु हुन र ब्रेकिङ डिस्टेन्स कम्तीमा 20 मिटर राखेर सबैलाई यात्रा गरिदिनु हुन अनुरोध गर्दछु।
पूर्व पश्चिम राजमार्ग र तराईलाई पृथ्वी राजमार्ग हुँदै काठमाडौँसम्म जोड्ने काठमाडौँ कोलकाता व्यापारी करिडोरको एक महत्वपूर्ण सड़क खण्डको रूपमा नारायणघाट मुगलिन सड़कलाई लिइन्छ। दैनिक गाड़ीको चाप बढ्दै गएको यो सड़क खण्ड मर्मतको काम समयमै सक्न सरकारवालाको ध्यान पुग्न जरूरी छ।
नारायणघाट मुगलिन सड़कमा आजदेखि रातिमा गाड़ी चलाउन नपाइने सम्बन्धी यो रिपोर्टपछि अब लागौं दैलेखतिर। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 6 लैचौरको छाउगोठमा सर्पले टोकेर एक किशोरीको ज्यान गएपछि सन्नाटा छाएको छ। 21 शताब्दीमा पनि महिला महिनावारी भएको बेला घरभन्दा अलग्गै छाउगोठमा राख्ने पुरातन चलनका विरूद्ध पीड़ित महिलाहरू अग्रसर पनि भएका छन्। दैलेखबाट उज्यालो सहकर्मी अमर सुनारको रिपोर्ट।
बिहिबार राति मामाको घर नजिक छाउगोठमा सुतेको बेला सर्पले टोकेपछि आमालाई फोन गरी आधा घण्टा टाढा घर पुगेकी तुलसी साईको शुक्रबार दिउँसो उपचारको क्रममा ज्यान गयो। जुन घरमा उहाँ सुत्नु भएको थियो त्यही घरकाले झण्डै 15 घण्टा पछि मात्रै थाहा पाएको उहाँकी भाउजू रमा गिरी बताउनुहुन्छ।
सापले टोकेछ अनि नानीले फोन गर्नुभएको छ र मलाई त सापले टोको, मम्मी मलाई छिट्टै आएर लैजानु भनेर सिधै आफ्नो मम्मीलाई र दाइलाई फोन गर्नुभएको छ। अरूलाई थाहा कसैलाई छैन। अस्पताल लग्ने भनेर ऊ त्यो डाँडामा लगिया
महिनावारी भएको 7 दिनसम्म छाउगोठमा राख्ने कुप्रथा विरूद्ध कसैलाई नभन्नु भन्नेका कारण किशोरीहरूले आवाज उठाउन सकेका छैनन्। किशोरीहरूलाई दबावमा राखिएको विषयलाई पाका महिलाहरूले बोल्न थालेका छन्। लैनचौरकी तुलसा शाही:
सिकन्न भने स्कुल पठाउँछु भने छोरा छोरी सिक्दैन भने के स्कुल पठाउने? यत्रो ज्यान जाँदाखेरि पनि के बोल्दै बोल्दैन भने के स्कुल जाने के पढ्ने के पढाउने? गुरुले सिकाउने नजानेका हामी अबुर जनताहरू, मास्टर उस्तै नेता उस्तै सबै उस्तै हाम्रो यो फाली मिल्ने ज्यानो मान्छे हो।
यो घटनाले समुदाय र सरकारवालालाई गम्भीर बनाएको अधिकार कर्मी दुर्गा लम्सालाई लागेको छ।
त्यो छाउगोठ हेर्दा बाहिर गाई गोरु बानेको र भित्र पनि एकदमै फोहोर, जहाँ कि सर्प बस्ने जस्तो ठाउँमा कुनै बेला पहिला बाख्रा बानेको त्यस्तो गोठमा राम्रोसँग खुट्टा पसारेर सुत्न पनि गाह्रो, एकदमै फोहोर दुर्गन्धी ठाउँमा सर्पले टोकेको अवस्था भेटियो। अहिले त्यहाँको महिला दिदी बहिनीहरूले पनि, सम्पूर्ण जनप्रतिनिधि राजनीति दलले पनि छाउगोठ हटाउनको लागि यो अभियानलाई अगाडि बढाउनु पर्छ भनेर महसुस गर्नुभएको हामीले भेटाएका छौँ।
समुदायका महिलाहरू छाउगोठ हटाउने अभियान थाल्न सक्छन् भन्ने कुरा लैनचौरकी भावना शाहीको प्रतिक्रियाबाट थाहा पाउन सकिन्छ। चामुण्डा बिन्द्रासेनी नगरपालिकाका प्रमुख सूर्य बहादुर शाहीले छाउपडी प्रथा विरुद्ध सचेतना अभियान सुरु गर्ने बताउनु भएको छ।
अहिलेको जमानामा पनि गोठमा सर्पले टेकेर कुनै एउटा युवतीको 19 वर्षको उमेरमा मृत्यु हुनु यो दर्दनाक र दुःखद घटना हो। अब पहिला त जनचेतनाका अभियान चाल्छौ र त्यसपछि यो अभियानमा संलग्न नहुनेलाई हामी कानूनी कार्यवाहीको दायरामा ल्याउनेछन्। यति कानूनी कार्यवाहीमा ल्याइएन भने मान्छेहरूले अब यसमा चाहिँ गम्भीर रूपमा नलिन पनि सक्छन्।
महिला महिनावारी भएको बेला घरभन्दा अलग्गै गोठमा राख्ने कुचलन हटाउन सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका 2064 ल्याएको 10 वर्ष भयो। छाउपडी प्रथा हटाउन अवरोध गर्ने व्यक्तिलाई सामाजिक बहिष्कारदेखि दण्ड जरिवाना समेत गर्न सकिने व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको छैन। दैलेखमा 1.5 महिनाको अन्तरमा 2 किशोरीको ज्यान गएपछि छाउपडी प्रथा हटाउन समाज जागरूक त हुन थालेको छ, तर सरकारका संयन्त्र चाहिँ गम्भीर हुन सकेका छैनन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
गुणस्तरीय शिक्षा र उत्कृष्ट व्यवस्थापन हाम्रो आधार। एकेडेमिक्स, ECA, CCA, डिसिप्लिन, भ्याल्युज एन्ड बिलिफ्स हाम्रो पूर्वाधार।
सिटी एजुकेशनद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुलमा कक्षा 11 का लागि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, कम्प्युटर साइन्स एन्ड जेनरल म्यानेजमेन्टमा भर्ना खुल्यो।
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
थप जानकारीका लागि क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुल, गहना पोखरी, नक्साल, काठमाडौँ।
सम्पर्क 01 44 31 494 44 31 495।
कोशी शैक्षिक केन्द्रको जरुरी सूचना।
खरिदार, शिक्षक सेवा आयोग, नेपाल बैंक लिमिटेड, खाद्य संस्थान तथा असही इन्स्पेक्टर, अधिकृत क्याडेट, शाखा अधिकृतको विशेष तयारी कक्षाहरू विशेष छुटमा शीघ्र सञ्चालन हुन गइरहेकोले तुरन्त सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।
कोशी शैक्षिक केन्द्र, लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम।
दयाबानेश्वर, काठमाडौँ, VICC दक्षिण गेटको ठिक अगाडि।
सम्पर्क नम्बर 98511 72194, 98415 25513।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मदन पुरस्कार गुठीले 2073 सालको मदन पुरस्कारका लागि अन्तिम 9 पुस्तकको सूची सार्वजनिक गरेको छ। पुरस्कार छनौटका लागि आएका 195 पुस्तक मध्येबाट 9 पुस्तक छानिएको गुठीले जनाएको छ। सूचीमा पुरुषोत्तम लोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङ छाको दोहाको सीधा उडान, घनश्याम कणेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आवासको म स्त्री अर्थात आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराई छन्। यी पुस्तक मध्येबाट एउटा पुस्तकलाई अबको 3 महिनामा मदन पुरस्कार प्रदान गरिनेछ।
नेपालको चितवन र बर्दियामा मात्र पाइने घडियाल गोही संकटमा परेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा गएको 16 वर्षको अध्ययनले गोही लोप हुँदै गएको देखाएको छ। गएको 15-20 वर्षको अन्तरालमा निकुञ्जले 881 गोही राप्ती र नारायणी नदीमा छाडे पनि सन् 2016 गणना गर्दा 166 गोही मात्र फेला परेका थिए।
नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवान सागर भैल विरूद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। उनले सेवाग्राहीसँग 15 एम्पियर विद्युत क्षमतालाई बढाई 32 एम्पियर बनाउने प्रयोजनको लागि घुस मागेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। उनलाई अख्तियारको टोलीले 11,000 रूपियाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो।
ताप्लेजुङको फुङलिङ बजारमा विभिन्न ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ। पक्राउ परेका 9 जना मध्ये 6 जना 16 वर्ष मुनिका छन्। 16 र 18 वर्षका किशोरमाथि अनुसन्धान अघि बढाइने र अरूलाई अभिभावकको जिम्मा लगाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
धनकुटाको सिधुवादेखि तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबार जोडिने सड़क स्तरोन्नतिको काम नगर्ने ठेकेदार कम्पनीलाई कार्यवाही गरिने भएको छ। छथर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सन्तोष तिगेला, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल सहित स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमको अध्यक्षतामा बसेको बैठकले 15 दिनभित्र सड़कको काम सन्तोषजनक नभए ठेकेदारलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। सिधुवा शुक्रबार ग्रामीण सड़क स्तरोन्नतिको जिम्मा पाएको काठमाडौँको वाइपी कन्स्ट्रक्सन 5 महिनादेखि काम नगरेर सम्पर्कविहीन छ।
बझाङको थलारा गाउँपालिका आम बगरमा सड़क विस्तार गर्दा विस्थापित भएका बासिन्दालाई राहत रकम दिइएको छ। सड़क निर्माणसँगै शुरू भएको पहिरोले 8 घर भत्किएको थियो भने बस्ती नै जोखिममा परेको छ। घर भत्किएर विस्थापित भएका 8 परिवार मध्ये बढ़ी क्षति भएकालाई झण्डै 5 लाख र कम क्षति भएकालाई 80,000 रूपियाँ दिइएको प्रमुख जिल्ला अधिकारी केशव बहादुर थापाले जानकारी दिनुभयो।
नेपालको इतिहासमै पहिलो पटक विद्यार्थीहरू विश्व गणित ओलम्पियाडमा भाग लिन ब्राजिल जाने भएका छन्। ब्राजिलमा आगामी बिहिबार हुने ओलम्पियाडमा नेपालबाट 6 जना विद्यार्थीले भाग लिने गणित ओलम्पियाड नेपालले जनाएको छ। 20 वर्षसम्मका र विश्वविद्यालयमा भर्ना नभइसकेका विद्यार्थीहरू समावेश प्रतियोगितामा विश्वभरका 125 देशका विद्यार्थी सहभागी हुनेछन्।
मेरो पनि भन्नु छ।
16 महिनादेखि साउदी अरबमा सम्पर्कविहीन भएका नवलपरासीका ज्ञानबहादुर दराईले उज्यालो अनलाइनमा खबर प्रकाशित भए लगत्तै घरमा फोन गरेको खबर उज्यालो अनलाइनमा पढेर किरण विक बराइलीले लेख्नु भएको छ। हिजो हराएको समाचार पढ्दा आँखाभरि आँसु आएको थियो, आज उनी भेटिएको समाचार पढ्न पाउँदा पनि आँखाभरि आँसु आयो। उज्यालोलाई धन्यवाद बिछोडिएको परिवारको मिलन गराइदिएकोमा।
इमन आले मगर भन्नुहुन्छ, समाचार प्रभावले बिग्रिएको सम्बन्ध जोडिएको पढ्न पाउँदा साह्रै खुसी लाग्यो।
उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमले परिमार्जन सहित संविधान संशोधन गर्न माग गरेको खबर पढेर लुइन राई लेख्नुहुन्छ, परिवर्तन सहित भनेको चाहिँ के हो, कुन ठाउँमा के कुरा चाहिँ परिमार्जन गर्नुपर्ने हो संविधानमा, त्यो पनि बुझाइदिनुहोस् न।
ढाकाराम सापकोटा लेख्नुहुन्छ, सरकारको आयु 9 महिना, त्यसमा सरकारलाई पूर्णता दिन नै झण्डै 2 महिना लागिहाल्छ, बाँकी 7 महिना अलिअलि काम गर्दा गर्दै फेरि अर्कै सरकारको पालो आइहाल्छ, अनि यसरी विकास चाहिँ कहिले हुने।
अनि आजको गुरु पूर्णिमा बारे नरेश सिंहको ट्वीट छ, एक समयमा आफ्ना शिक्षकलाई सताएर धेरै मजा लिइन्थ्यो, तर अहिले जब आफू शिक्षक भएर कक्षामा पढाउन पुग्छु उहाँहरूको याद आइरहन्छ। गुरुहरूलाई विद्यार्थीले गर्ने व्यवहारले कस्तो लाग्दो रहेछ बल्ल थाहा पाउँदैछु, त्यसैले मेरा गुरुहरूसँग माफी माग्छु।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजाता खत्री। अब विदेशका खबर। विश्व सम्पदा सूचीमा नयाँ सम्पदा थपिएको छ। पोल्याण्डमा बसेको युनेस्कोको 41 औं विश्व सम्पदा समितिको बैठकले सूचीमा समावेश भएका नयाँ सम्पदाको नाम सार्वजनिक गरेको हो। विश्व सम्पदा सूचीमा भारतको अहमदाबाद शहर, चीनको गुलियानग्यू टापु, उत्तर अफ्रिकी देश इरिट्रियाको राजधानी अस्मारा, अंगोलामा रहेको कंगोको राजतन्त्रको भग्नावशेष, दक्षिण अफ्रिकाको खेमानी सांस्कृतिक भूबनोट र कम्बोडियाको टेम्पल जोन अफ सम्बोर प्री कुकलाई समावेश गरिएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। आउँदो हप्ता युएईमा हुन लागेको 23 वर्ष मुनिको एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा भएको छ। 23 वर्ष मुनिको नेपाली टीमका मुख्य प्रशिक्षक राजु काजी साक्यले घोषणा गरेको 23 सदस्यीय यो टीमले पर्सि मंगलबार एन्फा कम्प्लेक्स सात दुबाटोमा बंगलादेशसँगको 23 वर्ष मुनिको टीमसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ। टीममा विमल घरती मगर कप्तान र अनन्त तामाङ उपकप्तान रहेका छन्। यस्तै टीममा एलन नेउपाने, अशोक बराल, किशोर गिरी, अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरूङ, लक्ष्मण जीसी, हेमन गुरूङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बल र पूजन उपरकोटी रहेका छन्। तेज तामाङ, दोण थापा, विवेक बस्नेत, अञ्जन विष्ट, संजोग गिरी र विश्वास श्रेष्ठ पनि टीममा परेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंकले दिने ऋणमा कडाई, दुर्गम ठाउँमा शाखा खोल्ने बैंकले निर्व्याजी सापटी पाउने,
राष्ट्रिय पुननिर्माण प्राधिकरणले झण्डै 2,07,000 गुनासा टुङ्ग्यायो, अब आउने गुनासा सम्बोधनको जिम्मा स्थानीय तहलाई,
नारायणघाट मुगलिन सड़कमा आजदेखि रातिको समयमा गाड़ी चलाउन रोक, दुर्घटनाको जोखिम कम गर्ने उद्देश्य,
विश्व सम्पदा सूचीमा नयाँ सम्पदा स्थल थपिए, भारतको अहमदाबाद शहर पनि विश्व सम्पदा सूचीमा सूचीकृत,
र 23 वर्ष मुनिको एसिया कप छनौट र बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।